बरकत होगी और कोई परेशानी नहीं होगी। फिर उसके बाद एक बात दी करे, कई लोग बादशाह बनेंगे लेकिन वो सही रास्ते से हट जाएंगे और उनके दौर में जुल्म सितम और फसाद, कत्ल गारत गरी वगैरह होगी। तफसील ये है कि जहां नामी बादशाह के बाद जो दौर आएगा उसमें एक खस मशरिक में होगा और एक खस मगरिब में होगा। खस का माना है जमीन में धंसना। तो एक मकान मशरिक में धंसेगा और एक मकान मगरिब में धंसेगा। फिर उसके बाद पूरे आसमान में एक धुआं छा जाएगा, ऐसा वो खतरनाक होगा कि उसकी वजह से बड़ी परेशानी होगी। मुसलमान और अहले ईमान को बस इतना महसूस होगा कि उनको नज़ला जुकाम है और जैसे मामूली सा चक्कर है, कुछ कमजोरी होगी। लेकिन काफिर, फाजिर और फासिक लोग निहायत परेशान होंगे। उस धुआं की वजह से कोई एक दिन, कोई दो दिन, कोई तीन दिन बेहोश रहेगा और कई कई दिनों में होश आएगा और ये धुआं कुल 40 दिन रहेगा। फिर उसके बाद एक रात आएगी, वो रात इतनी लंबी होगी, इतनी लंबी होगी कि मुसाफिर तंग दिल हो जाएंगे, बच्चे नींद से बेदार हो जाएंगे और लोग परेशान होकर कि सुबह हो ही नहीं रही है, अल्लाह के हुजूर गिड़गिड़ाएंगे, रोएंगे। तो बड़ी मुश्किल से 3 या 4 दिन के बाद वो रात खत्म होगी। और भी कितनी लंबी हो सकती है अल्लाह ही जानते हैं। जो बात किताबों में लिखी हुई है हदीस पाक की रोशनी में, 3 या 4 दिन की मकदार वो रात होगी। फिर उसके बाद जो सूरज निकलेगा वो यूं होगा जैसे सूरज ग्रहण होता है, और वो सूरज बजाय मशरिक से निकलने के मगरिब से निकलेगा, और मगरिब से निकलने के बाद वो आधे आसमान तक पहुंचेगा। फिर उसके बाद उधर ही गुरूब हो जाएगा और जब लोग देखेंगे कि मगरिब से सूरज निकल रहा है, आहुजारी, रोना, चीखना शुरू करेंगे, तौबा करेंगे। लेकिन उस वक्त तौबे का दरवाजा बंद हो जाएगा। हदीस पाक की रोशनी में उलमा ने लिखा है कि तौबा और ईमान दो बातें पेश आने से पहले तक मोतबर हैं। एक तो हर शख्स को हालत गरगरा से पहले, हालत गरगरा जब नजा का आलम होता है उससे पहले तक तौबा भी कबूल होती है, ईमान भी कबूल होता है। लेकिन जब हालत गरगरा शुरू हो जाए, नजा शुरू हो जाए, न तौबा कबूल की जाती है न ईमान कबूल किया जाता है। ये इन्फिरादी तौर पर है। इज्तिमाई तौर पर कि सूरज के मगरिब से निकलने से पहले तक तौबा भी कबूल की जाती है, ईमान भी कबूल किया जाता है। लेकिन जिस वक्त सूरज मगरिब से निकलेगा उस वक्त तौबा का दरवाजा और ईमान का दरवाजा बंद कर दिया जाएगा। سورج کو مغرب سے نکلتا ہوا دیکھ کر لوگ روئیں گے، گڑ گڑائیں گے۔ اللہ تعالیٰ کی توحید اور رسالت کا اقرار کریں گے، ایمان لائیں گے، لیکن کوئی توبہ اور ایمان قبول نہیں ہوگا۔ پھر مشرق سے ہی سورج نکلتا رہے گا، یہاں تک کہ جو مکہ مکرمہ میں بیت اللہ کے پاس صفا پہاڑی ہے، ایک زلزلہ آئے گا اور وہ پہاڑ پھٹے گا، وہ پہاڑی پھٹ جائے گی، اس میں سے ایک عجیب جانور نکلے گا اور بہت ہی نادر، اس کی کوئی مثال نہیں ہوگی، اور وہ جانور آنن فانن پوری دنیا کا سفر کرے گا۔ لکھا ہے کوئی شخص خواہ جتنا وہ تیز دوڑنے والا ہو اس جانور کو پکڑ نہیں سکتا، اور کوئی شخص اس جانور سے بچ نہیں سکتا۔ وہ ہر ایک کو پکڑے گا، کوئی اس سے بچے گا نہیں، یہاں تک کہ ہر ہر ایمان والے کی پیشانی پر ایک لکیر کھینچے گا جس سے اس کی پیشانی با رونق اور روشن ہو جائے گی، عجیب نورانیت آئے گی، اور ہر کافر اور مشرک کی ناک کے اوپر ایک سیاہ لکیر کھینچے گا، اس کی وجہ سے اس کا چہرہ بے رونق ہو جائے گا۔ یہاں تک کہ ایک دسترخوان پر بہت سے لوگ ملے جلے ہوں گے، کافر بھی مسلمان بھی، تو وہ ہر ایک کو پہچانے گا، جو ایمان والا ہوگا اس کی پیشانی پر لکیر کھینچے گا تو پیشانی اور چہرہ روشن ہو جائیں گے، اور کافر اور فاجر کی ناک پر سیاہ دھبا لگائے گا تو اس کا چہرہ بے رونق ہو جائے گا، اور طے ہو جائے گا یہ کافر ہے، یہ مسلمان ہے، یہ مشرک ہے، یہ مومن ہے۔ پھر جو مومن ہوگا وہ مومن رہے گا، جو مشرک ہوگا اور فاسق ہوگا وہ ویسے ہی رہے گا۔ اس وقت طے کر دیا جائے گا۔ اس جانور کو قرآن کریم میں دابۃ الارض کہا ہے، اور اس کے تعلق سے بہت سی بے بنیاد باتیں بھی ہیں، ان کا کوئی اعتبار نہیں ہے۔ اور جب وہ جانور نکل کر فیصلہ ہو جائے گا، اور اچانک وہ جانور یہ کام کرنے کے بعد غائب ہو جائے گا، پھر اس کے بعد ایک شاندار ہوا چلے گی، بہت ہی خوشبودار اور شاندار، اور وہ ہر مسلمان کی بغل کے نیچے آئے گی، اور بغل میں ایک درد سا پیدا ہوگا، اور افضل فاضل سے، فاضل ناقص سے، ناقص فاسق سے الگ ہو جائے گا۔ یعنی پہلے نیک لوگوں کی موت ہوگی، پھر ان کے بعد جو گنہگار ہیں ان کی موت ہوگی، پھر جو فاسق و فاجر ہیں لیکن صاحب ایمان ہیں ان کی موت ہوگی، اور اس کے بعد اہل حبشہ کا پوری دنیا پر قبضہ ہو جائے گا۔ اہل حبشہ پوری دنیا پر قبضہ کر کے وہ پوری طرح سے قتل و غارت گری، بے انصافی، بد امنی پھیلائیں گے، اور وہ خانہ کعبہ کو گرا دیں گے، اور اس وقت حج موقوف ہو جائے گا۔ لوگوں کے دلوں سے، قرآن کریم کے صفحات سے قرآن کریم اٹھا لیا جائے گا، قرآن کے الفاظ صفحات سے بھی مٹا دیے جائیں گے، لوگوں کے دلوں میں جو قرآن ہوگا وہ قرآن بھی بھلا دیا جائے گا۔ پھر اس کے بعد بہت سے ایسے بادشاہ ہوں گے جو نہایت ظلم و ستم اور انتہائی قتل و غارت گری کریں گے، فساد مچائیں گے، اور لوگ اتنے آزاد ہو جائیں گے कि वो गली कूचों में गधों की तरह से बदकारी किया करेंगे। ये सूरत हाल होगी। और एक बात ये भी है कि उस वक्त जब जानवर जमीन से निकलेगा और फैसला हो जाएगा कि कौन क्या है, तो अजीब सूरत हाल पेश आएगी कि हैवानात जमादात हत्ता के जो लाठी है और चप्पल और जूते का जो तस्मा यानी पट्टी है वो भी लोगों से बात करेंगे। और हैवाना तो जमादात सारी खबरें सुनाएंगे और लोगों से कहेंगे तुम्हारे पीछे तुम्हारे घर का क्या हाल रहा है, सब उमूर सब बातें बताएंगे। फिर इसी तरह रहेंगे, एक आग निकलेगी, एक रिवायत में है जुनूब से निकलेगी, एक रिवायत में है अदन से निकलेगी, वो आग लोगों को भगाएगी और लोग भागना शुरू करेंगे, भागते रहेंगे और जब थक जाएंगे दोपहर के वक्त थककर ठहर जाएंगे तो आग भी ठहर जाएगी। फिर जब गर्मी कम हो जाएगी और अब आगे चलने में दुश्वारी नहीं होगी तो फिर आग आगे चलना शुरू करेगी तो लोग शुरू करेंगे। फिर रात में लोग थक जाएंगे और वो ठहर जाएंगे तो आग भी ठहर जाएगी और जैसे ही सुबह होगी आग फिर आगे बढ़ना शुरू करेगी और लोग फिर भागेंगे। इसी तरीके से लोगों को भगाते भगाते जहां हश्र कायम होगा, मैदान हश्र मुल्क के शाम तक वो आग ले जाएगी और वहां जाकर सब कुछ छोड़ देगी। पूरी दुनिया में इतनी महंगाई और इस कदर कहत हो जाएगा कि देहात खत्म हो जाएंगे, जो बड़े कस्बात वो गांव की तरह हो जाएंगे और जो बड़े बड़े शहर हैं वो कस्बात और टाउन की तरह से हो जाएंगे। फिर यही सूरत हाल होगी तो लोग सिर्फ यमन में बहुत बहुत यानी मुल्क शाम में बहुत ज्यादा सामान सस्ता हो जाएगा, वहां अमन होगा तो लोग खुद ही वहां जाना शुरू करेंगे। जो रह जाएंगे आग उन सबको ले जाकर जहां हश्र कायम होगा मैदान हश्र मुल्क शाम में जमा कर देगी। फिर वहां लोग रहेंगे और उन्हीं लोगों पर कयामत कायम होगी। बकिया बातें इंशाल्लाह कल आएंगी।